अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा निशु जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
बाँकेमा बालुवाको अवैध उत्खनन रोक्न कडाई, सात ट्र्याक्टर नियन्त्रणमा, राप्ती नदीमा रातिको समयमा उत्खनन।
दैलेखमा 2 दर्जन बाल विवाह रोकिए, प्रहरी र बाल क्लबको समन्वयमा बाल विवाह नियन्त्रणको प्रयास।
धानको मूल्य तोक्न बाँकेका किसानहरूको माग, समयमा खाद्य संस्थानले मूल्य नतोक्दा ठगिनु परेको गुनासो।
र नरहरिनाथले लेखेका 18 पुस्तक दाङमा भेटिए, मुलुकको सबैभन्दा लामो कर्णाली पुल हेर्नेको संख्या बढ्दो।
QFX Cinemas बागेश्वरीमा तपाईँलाई स्वागत छ। अत्याधुनिक प्रोजेक्टर, अन्तर्राष्ट्रिय स्तरको साउन्ड क्वालिटी, एसी र आरामदायी सिटमा कफी, कोक र पपकर्नको मजा लिँदै 2D र 3D नेपाली, हिन्दी र अङ्ग्रेजी फिल्म हेर्ने सुविधा अब नेपालगञ्जमा। पर्याप्त पार्किङ सुविधा, उचित सुरक्षा व्यवस्था, स्वच्छ वातावरण सहित नेपालगञ्जकै पहिलो अत्याधुनिक सुविधा युक्त सिनेमा हल QFX Cinemas बागेश्वरी। बुकिङ तथा लोयल्टी मेम्बरको लागि सम्पर्क bageshwari.qfxcinemas.com, फोन 4113300 4113300। QFX Cinemas बागेश्वरी।
अब पश्चिम डायरी विस्तारमा, शुरूमा बालुवाको अवैध उत्खनन नरोकिएको प्रसंग। बालुवाको अवैध उत्खनन र बिक्री बढेपछि जिल्ला विकास समिति बाँके हरकतमा आएको छ। बाँके स्थित राप्ती नदीबाट हुँदै आएको बालुवाको अवैध उत्खनन नरोकिएपछि प्रहरी प्रशासनसँगको समन्वयमा जिल्ला विकास समितिले कार्यवाही शुरू गरेको हो। स्थानीय विकास अधिकारी जीवलाल भूषाल मंगलबार आफै अवैध उत्खनन हुने क्षेत्रमा पुगेर वस्तुस्थितिको जायजा लिनुभएको छ। भूषालको नेतृत्वमा कम्दी क्षेत्रमा पुगेको टोलीले अवैध रूपमा राप्ती नदीबाट उत्खनन गरिएको बालुवासहित 7 ट्र्याक्टर नियन्त्रणमा लिएको हो। अवैध बालुवा ओसार्ने ट्र्याक्टरका चालकलाई पनि नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयको जिम्मा लगाइएको स्थानीय विकास अधिकारी भूषालले जानकारी दिनुभएको छ। बालुवाको अवैध उत्खनन बढ्न थालेपछि बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले पनि राप्ती नदीको बालुवा उत्खनन हुने क्षेत्रमा कार्यरत माथतका युनिटलाई कडाई गर्न निर्देशन दिनुभएको बताइएको छ। बाँके प्रहरी प्रमुख राईले जिल्ला प्रहरी कार्यालय बाँकेबाट छुट्टै टोली नै परिचालन गरेर अवैध रूपमा बालुवा उत्खनन हुने क्षेत्रमा निगरानी बढ़ाएको बुझिएको छ। खास गरी रातिको समयमा राप्ती नदीमा बालुवा गिट्टीको अवैध उत्खनन हुँदै आएको छ। दिउँसो जीविस र प्रहरीले कडाई गर्ने गरेकाले रातिको समयमा तस्करहरूले झनै दोहन गरिरहेको स्थानीयको भनाई छ। असोज 20 गते जिल्ला विकास समितिले बालुवा उत्खननका लागि ठेक्का आह्वान गरे पनि प्रक्रियाका कारणले ठेक्का सदरहन कम्तीमा 40 दिन लाग्ने भएको छ। यो समयमा एकातिर बालुवा अभाव पनि हुन्छ भने अर्कोतिर भएको बालुवा व्यापारीले लुगाएर महँगोमा बिक्री गर्ने गरेका छन्। बजारमा माग बढ़ी र आपूर्ति कम हुँदा महँगोमा बिक्री गर्न पाइने लोभमा धेरैले बालुवा अवैध रूपमा उत्खनन गर्ने गरेको पाइएको छ। आजको अवध पोस्टमा खबर छापिएको छ।
विजया दशमी नजिकै गर्दा पिपलकोट गाविसकी 45 वर्षीय जुना शाही उल्लासका साथ घरमा बुहारी भित्राउने तयारी गरिरहनु भएको थियो। त्यति मात्र होइन, उहाँको छोराको बिहेको निम्तो गाउँभरि पुगिसकेको थियो। बिहेकै भोजका लागि घरमा गहनादेखि अन्य खुवाउने खसी तथा अन्य सामग्री समेत किनिसकिएको थियो। तर बिहेकै दिन प्रहरीले विवाह रोक्यो। गाउँबाट प्रहरीमा बाल विवाह हुन लागेको खबर पुगेपछि विवाह रोकिएको हो। जुनाको घरमा मात्र होइन, स्थानीय संस्था र प्रहरी मिलेर जिल्लाभर 2 दर्जन बढ़ी बाल विवाह रोकिएको छ। उनीहरूले दशैं आसपास शुरू गरेको अभियान जिल्लाभर परिचालन गरेर बाल विवाह रोकेका हुन्। दशैं बीचमा बाल क्लबको सहयोगमा 15 र प्रहरीको सहयोगमा 7 बाल विवाह रोकिएको जनाइएको छ। दशैं अघि प्रहरीको सहयोगमा 1 र बाल क्लबको सहयोगमा 11 बाल विवाह रोकिएको सोसेक नेपालले जनाएको छ। दशैंमा पिपलकोट, पिलाडी, लाटीकाँडा लगायतका गाविसमा प्रहरी र बाल क्लबको सहयोगमा बाल विवाह रोकिएको आजको नागरिक दैनिकमा गोविन्द केसीले दैलेखबाट यो खबर लेख्नु भएको छ।
सरकारले धानको मूल्य नतोक्दा बाँकेका किसानहरू सस्तोमा धान बेच्न बाध्य भएका छन्। दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक वृद्धि भए पनि किसानहरूको आमदानीको प्रमुख स्रोतको रूपमा रहेको धानको मूल्य त्यस अनुपातमा वृद्धि नहुँदा किसानहरू थप मारमा परेका हुन्। महँगो बिउ र मल प्रयोग गरेर उब्जाएको धानले उचित मूल्य नपाउँदा किसानहरू मारमा परेका छन्। अन्य आमदानीको स्रोत नभएका किसानहरूले सस्तो मूल्यमै भए पनि धान बिक्री गरेर घर खर्च चलाउन बाध्य भएको गुनासो गरेका छन्। सरकारले धानको मूल्य निर्धारण गरी नेपाल खाद्य संस्थान मार्फत खरिद गर्दै आए पनि यो वर्ष सरकारले धानको मूल्य निर्धारण नगरेका कारण खाद्य संस्थानले हालसम्म धान खरिदको प्रक्रियासम्म शुरू गरेको छैन। आजको दैनिक नेपालगंजमा खबर छ।
पछिल्लो समय ऐतिहासिक महत्वका पुस्तक कम चर्चामा छन्। ऐतिहासिक विषय उठान गरेका महत्वपूर्ण लेखक पनि गुमनाम छन्। तीमध्ये हुन् योगी नरहरिनाथ। स्वर्गीय नरहरिनाथले लेखेका 571 पुस्तक खोजी शुरू गरिएको वृहत आध्यात्मिक परिषदले जनाएको छ। उहाँ धेरै पुस्तक लेख्ने नेपाली लेखक हो। परिषदका महासचिव विश्वकेशी पोखरेलले नागरिकसँग भन्नुभयो, ऐतिहासिक तथ्य थाहा पाउन पुस्तक संरक्षण अपरिहार्य रहेको छ। योगीको काठमाडौँको मृगस्थली आश्रमबाट पुस्तक खोजी शुरू गरिएको परिषदले आश्रममा 139 पुस्तक, देवघाटमा 11 र दाङमा 18 गरी 168 पुस्तक भेटाएको छ। गोर्खा वंशावली, योगी वंशावली, देवमाला वंशावली लगायतका उहाँका कृति दाङमा फेला परेका छन्। आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले खबर लेख्नु भएको छ।
बाँकेमा सड़क दुर्घटना बढ़दो क्रममा देखिएको छ। मोटरसाइकल 100 धेरै दुर्घटनामा परेका छन् भने सार्वजनिक यातायातका सवारी साधन त्यसपछि दोस्रो स्थानमा रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख विमल कुमार उपाध्यायले सवारी दुर्घटना हुनुका पछाडि चालकको लापरवाही रहेको बताउनु भएको छ। हातको इशारा, साइड लाइटको प्रयोग नगर्नु, ओभरटेक गर्नु, तीव्र गति, मापासे, सड़कको दुरावस्था, ओभरलोड, छाडा पशुचौपिया नै प्रमुख कारण रहेको उहाँले बताउनुभयो। उहाँले नेपालगंज कोलपुर जमुना सड़क खण्डको स्तरोन्नतिपछि जटिल खालका मानवीय क्षति बढ़ी पुर्याउने सवारी दुर्घटनाहरू कमै मात्रामा भए पनि सामान्य प्रकृतिका सवारी दुर्घटनाहरू भने दिनौ जस्तो भइरहेको जानकारी दिनुभएको छ। जिल्ला ट्राफिक कार्यालयले अहिले राजा खजुरा राप्ती पुलदेखि नेपालगंज जमुना क्षेत्रको ट्राफिक व्यवस्थापन हेर्ने गरेको छ। आर्थिक वर्ष 2070-71 झण्डै 14,836 सवारी साधनलाई कार्यवाही गरिएको छ अनि 71-72 13,996, 72-73 12,436 सवारी साधनलाई कार्यवाही गरियो। आजको दैनिक नेपालगंजमै प्रेम विश्वकर्माले खबर लेख्नु भएको छ।
यसैबीच कोहलपुरमा मिनी ट्रकको ठक्करबाट हजुरआमा र नातिनीको मृत्यु भएको छ। मंगलबार कोहलपुर 3 मदन चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको C1X-1324 नम्बरको ट्रकको ठक्करबाट स्थानीय 58 सीतादेवी पोखरेल र उहाँकी नातिनी 2 प्रशंसा पन्तको मृत्यु भएको हो। पोखरेलको घटनास्थलमै र प्रशंसाको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो।
पश्चिम डायरीमा विद्युतका ज्यालादारी कर्मचारी आन्दोलित।
चाहिँ जति खुन तातो भयो उनीसँग प्राधिकरणले लुटिसकेछ। अब हामी चुप लाएर बस्दैनौँ। अब यसको चाहिँ हामीले अब तुरन्तबद्ध रूपमा चाहिँ अगाडि हामी बढ्छौँ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आईभीपी यूभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363.
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय। दैनिक नेपालगंज।
साँझ पनि डाक्टर, बिहान पनि डाक्टर, दिउँसो पनि डाक्टर, राति पनि डाक्टर, त्यहाँ त पुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
चौबिसै घन्टै स्वास्थ्य उपचार गर्नको लागि खोजेर पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घंटा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्राली खजुरा बजार में
एक्सरे भिडियो एक्सरे 24 घंटा फार्मेसी सेवा र विशेषज्ञ सहित को ओपीडी सेवा
रगत दिशा पिसाब तथा थायराइड को समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081-560-063 खजुरा पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्राली खजुरा बाटे।
साथै विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
कोरियन कंपनी का अत्याधुनिक सैमसुंग कंपनी का सामान अब नेपालगंज में
मध्यपश्चिमकै एकमात्र सैमसुंग कंपनी को अत्याधुनिक डीलर सैमसुंग प्लाजा सुर्खेत रोड धम्बोजी।
सैमसुंग का निकै आधुनिक तथा गुणस्तरीय मोबाइल फ्रिज टीवी वाशिंग मेसिन वैक्यूम क्लीनर माइक्रोवेन एयर कंडीशन एसी लगायत का संपूर्ण एसेसरीज उपलब्ध छ।
सैमसुंग का कोरिया में उत्पादन होने स्तरीय सामान अब सैमसुंग प्लाजा बाटै।
सैमसुंग प्लाजा सुर्खेत रोड सिटी प्यालेस होटल मुनि थम्बोजी नेपालगंज। फोन नंबर 081-41-10-66।
पशुपति पेन्ट्स, खुशी का रंग।
थाहा पाउनुभयो
के कुरा?
सिद्धार्थ बैंकले 6.5% ब्याज प्रदान गर्ने सिद्धार्थ प्रिमियम मुद्दती खाता ल्याएछ नि।
हो र, सिद्धार्थ बैंकले नै 6.5% ब्याज दिने भएपछि अरु के नै चाहियो र?
म त आजै गएर 2 वर्ष मुद्दती खाता खोल्छु। अनि तपाईँ नि?
सिद्धार्थ बैंक, तपाईँको समृद्धिको सहयात्री।
साथै विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्ण सर fm.org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबर को साथ में
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुप को उत्कृष्ट उत्पादन।
विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगंजका जालादारी कर्मचारी आन्दोलित भएका छन्। आफूहरूलाई थाहै गरिनुपर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन्। दबाव स्वरूप पहिलो दिन हिजो उनीहरूले बस पार्क नजिक रहेको क्षेत्रीय कार्यालयमा दिनैभरि धरना दिए। सावित्री गिरीको रिपोर्ट।
परिवार व्यक्ति 12-13 वर्ष बेसीमा देखा जालबारमै घर लागेको अनि उमेर पनि जान लागिसक्यो। अब म्यादी कराबो हुन्छ कि भन्ने आशामा हामी दौडिरहेको छौँ।
जनकराज पौडेल, हाम्रो एउटा प्रक्रियागत अनुसार हाम्रो म्यादी नियुक्ति दियोस् भन्ने हामीले चाहना राखेको छौँ।
मेरो नाम विमल बस्छन्, महिनामा पुरै काम आउनुपर्छ। त्यसमध्ये पनि 29 दिनको मात्रै तलब दिन्छ होइन, 1 दिनको काटेर अनि पाउनुपर्ने सबै सुविधाहरू पाइरहेको छैन।
यी थिए क्षेत्रीय विद्युत प्राधिकरण कार्यालय नेपालगंजमा जलादारी कर्मचारीले पोखेका असन्तुष्टि। 2050 सालमा एकमुष्ट प्रक्रिया पुर्याई जलादारी कर्मचारीलाई स्थायी गरिएको थियो। त्यस्तै जलादारी कर्मचारीहरूलाई कार्य सम्पादन गराउँदै 2065 सालमा कार्यरत सम्पूर्ण दैनिक जलादारी कर्मचारीलाई एकमुष्ट म्यादी गर्ने निर्णय गर्नुका साथै म्यादी कर्मचारीहरूलाई प्रक्रिया पुर्याई स्थायी समेत गरियो। तर त्यस यता कुनै पनि जलादारी कर्मचारी स्थायी प्रक्रियामा जान नसक्दा कर्मचारीहरूको चित्त बुझेको छैन भन्नुहुन्छ विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतमा कार्यरत घनश्याम बिसी र घोराई वितरण केन्द्र दाङका पदम आचार्य।
स्थायित्व गर्नुपर्छ भन्ने धरना जुलुसको लागि नेपालमा क्षेत्रीय कार्यालयमा आएको, कसैले 560, कसैले 700, कसैले 800 सम्म पनि दिने गरेछ। तर चाहिँ यो सुकम एरियामा एकदम न्यून छ, तपाईँको चाहिँ एकदम कुल्लीको भन्दा पनि न्यून रेट दिइरहेछ, तर एकदम जोखिमपूर्ण काम गरिरहेछ।
हामीलाई एकैचोटि थाहै गर भन्ने पनि हाम्रो नियत होइन। प्रक्रिया पुर्याएर पारिश्रमिक छ, त्यसलाई चाहिँ हाम्रो श्रम एन अन्तर्गत पाउने एउटा व्यवस्था मिलोस् समान ज्यालाको हामी माग गर्छौं।
नेपाल विद्युत प्राधिकरणमा कार्यरत ज्यालादारी कर्मचारीहरू श्रम समय र सिपको मूल्याङ्कन नभएको गुनासो गरिरहेका छन्। विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रमा कार्यरत राजित राम यादव आफूहरूलाई स्थायी गरिनुपर्ने बताउनुहुन्छ।
सुरुदेखि हामी सुरु गरौँ काममा लेबर जस्तो बोलायो 25 दिनको 30 दिनको दिनमा यति दिनमा थाय हुन्छ भनेर भने अहिलेसम्म केही हाम्रो सुनवाई भएको छैन। पहिला म्यादे भयो म्यादी भएर थाई भइसक्यो त्यही सिस्टममा गयो भने हामी पनि आश गरेछौँ थाई हुन्छ भनेर त्यही आश गरेर हामी बसेछौँ।
प्राधिकरणका 8 वटै क्षेत्रीय कार्यालयका विभिन्न वितरण केन्द्र उत्पादन ग्रिड प्रसारण इन्जिनियरिङ सेवा लगायत प्राधिकरणका विभिन्न सेवा समूहमा कार्यरत दैनिक जलादारी कर्मचारीहरूले स्थायी प्रक्रियाका लागि पटक पटक नामावली समेत बुझाइसकेका छन् तर पनि सुनवाई हुन सकेको छैन। नेपाल विद्युत प्राधिकरण दैनिक जलादारी क्षेत्रीय संघर्ष समितिका अध्यक्ष केवलराम डाङ्गी आफ्ना माग सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने बताउनुहुन्छ।
अब हामीलाई छिटै फाइदा बाटोमा जानु पर्यो, हाम्रो पनि बालबच्चा छ, हामीहरूको पनि जिन्दगी अब 10-12 वर्ष यसमा हाम्रो शरण चाहिँ जति खुन तातो भयो उनीसम्म प्राधिकरणले लुटिसकेछ। अब हामी चुप लगाएर बस्दैनौँ, अब यसको चाहिँ हामीले अब चरणबद्ध रूपमा चाहिँ अगाडि हामी बढ्छौँ।
यस्तै काम गर्ने क्रममा ज्यानको पनि जोखिम उत्तिकै हुने हुँदा सरकारले चासो दिएको छैन भन्नुहुन्छ कर्मचारी संघका केन्द्रीय सदस्य दुर्गा प्रसाद जैसी।
विभिन्न घटना घटिरहेछन्, 2-3 महिना अगाडि कोलपुरमा एकजना श्रमिक बित्नुभयो, साधन भएको सुरक्षाको व्यवस्था भएको भए सेफ्टी बेल्ट भएको भए बाँच्नुहुन्थ्यो, त्यसै गरी डोटी घटेको छ, विभिन्न ठाउँमा घटेका छन्। सरकारले त गरेकै छैन, विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी यस्तै हुन् अथवा अस्थायी हुन् कुनै कर्मचारीको विषयमा सरकारले सोचेको छैन।
विद्युत प्राधिकरण कार्यालयमा जलादारी काम गर्ने कर्मचारीहरूको एउटै माग छ, त्यो हो प्रक्रियागत रूपमा स्थायी गर्दै श्रम ऐनले तोकी अनुसार ज्याला पाउनु पर्यो भन्ने। उनीहरूले काममा उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य बीमा लगायत सुरक्षाका लागि आवश्यक साधन स्रोत हुनुपर्ने माग पनि वर्षौंदेखि राख्दै आएका छन्।
चाड पर्वका समय मुलुककै सबैभन्दा लामो पुल कोठियाघाट स्थित कर्णालीको भंगालो गिरुवा नदी स्थित पुल हेर्न आउनेको संख्या बढ़दै गएको छ। राजापुर नगरपालिका लगायत 5 गाविसको प्रवेशद्वार गिरुवा नदीमा 1014 मिटर लामो पक्की पुल 2 वर्ष अघि उद्घाटन भएको हो। मुलुककै लामो पुल भएका कारण आन्तरिक पर्यटक चाडपर्व र विदाका समयमा बढ़ी आउने गरेका छन्। विशेष गरी तिहारपछि वनभोज जानेको संख्या दैनिक 1000 भन्दा बढ़ी हुने स्थानीयले बताएका दशैं सेरोफेरोमा पुल अवलोकन गर्न करिब 5000 आन्तरिक पर्यटक आएको प्रहरी चौकी कोठियाघाटले जनाएको छ।
नवलपरासीका 2 किशोरीलाई बाँकेको चपरगौड़ीबाट उद्धार गरिएको छ। प्युठानी भूषाल होटेलबाट 16 र 18 वर्ष यति किशोरीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकीले जनाएको छ। बेचबिखनका लागि भारत लैजाने तयारी गरिएका ती किशोरीलाई बाँके प्रहरीले होटेलमा छापा मारेर उद्धार गरेको हो। बेचबिखनमा संलग्न रहेको आरोपमा होटेल सञ्चालिका विनिता भनिने शिवा भूषाल र नवलपरासी दलदलेका केशव भनिने नुमाकान्त भूषाललाई प्रहरीले पक्राउ गरेको छ।
विपन्न समुदायले रकम जुटाउन नसक्दा बाँके बनकटी चार स्थित प्रस्तावित राम जानकी माध्यमिक विद्यालयले दुई तले भवन दुई वर्षदेखि अलपत्र परेको छ। उक्त भवन जिल्ला शिक्षाको आर्थिक सहयोगमा निर्माण गरिएको हो। जीसीकाले भवन निर्माणका लागि 39 लाख लागत अनुमान गरेको थियो, त्यसमध्ये 24 लाख रूपियाँ शिक्षा कार्यालयले दिने र बाँकी 15 लाख समुदायले जुटाउने सहमतिमा भवन बनाइएको छ। जिल्ला शिक्षाले दिएको आर्थिक सहयोगमा दुई तले भवन निर्माण भए पनि समुदायले लगानी गर्नुपर्ने रकमको जोहो हुन सकेको छैन। हामीले लगाउनुपर्ने रकम जुटाउन नसक्दा बनिसकेको भवन 2 वर्षदेखि अलपत्र छ। जिल्ला शिक्षाले सहयोग बन्द गरिसकेपछि नै निकै समस्या भएको छ। विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजेन्द्र विकले भन्नुभयो, विपन्न बस्ती भएका कारण समुदायले पैसा संकलन गर्न सकेका छैनन्। भवन नहुँदा विद्यार्थी राख्न समस्या भइरहेको छ। बनिसकेको भवन प्रयोगमा ल्याउन झ्यालझोका लगाउन रंगरोगन गर्न र अन्य कामका लागि कम्तीमा 10 लाख लाग्ने अनुमान छ। ठाकुर सिंह थारूले आजको कान्तिपुरमा खबर लेख्नु भएको छ।
गरिबीको दर घटाउन दाङमा करिब 5 करोड़ लगानी भएको छ। नेपाल सरकारको गरिबी निवारण कोष मार्फत 5 करोड़ लगानी भएको हो। जिल्लाका 14 गाविसमा उक्त कार्यक्रम लागू भएको जनाइएको छ। आय आर्जन बढ़ाउने खालका कार्यक्रम 3 वटा शीर्षकमा सञ्चालन भएको गरिबी निवारण कोष दाङका कार्य प्रबन्धक किरण केसीले जानकारी दिनुभएको छ। पश्चिम डायरीमा मानव बेचबिखनको जोखिम घटाउने उपाय
मोबाइलहरूबाट भयो, नेटबाट अब अन्जान मान्छेसँग एकैचोटि धेरै विश्वास गर्न चाहिँ हुँदैन
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाली स्टोर धम्बोजी नेपालगंज।
चाडबाड आउँछन् जान्छन् फेरि आउँछन् जान्छन्, हजुरले मैले भनेको कहिले मान्नु भएन।
थाहा छ तिम्रो कुरा, त्यही साडी सुटको कुरा त गर्न खोजे होला, मैले ल्याएको छैन र।
ल्याउनु त ल्याउनु भएको छ, तर नवदुर्गा इन्टरप्राइजबाट ल्याइदिनु भएको छैन।
हजुर, हाम्रो यहाँ सुटिङ सटिङ साडी सुट ड्रेस मेटेरियलको थोक तथा फुटकरमा बिक्री गरिन्छ। सम्पर्क नवदुर्गा इन्टरप्राइजेस, न्यू रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-525-561-98-584-244।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
आउन त दिउ त्यो मान्छेलाई, आज पनि ठग्नु भएछ, अब त जति फकाए नि मान्ने होला छैन के रे।
ओहो, आज त ढिलो पो भइहाल्यो। सुन त, लौ यो सामान राख।
वाओ, कस्तो राम्रो कपडा, कहाँबाट लिएर आउनु भयो?
न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकबाट लिएर आएको।
मैले पनि त्यही जाउँला भनेर हजुरलाई कुरेर बसेको थिएँ, एक्लै जानु भएछ है?
त्यहाँको बारेमा धेरै सुनेको थिएँ, हेर्न मात्रै गएको थिएँ, सामान मन पर्यो ल्याइहाले, अर्को चोटि सँगै जाउँला नि।
मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्ज, महिला र पुरुषहरूको फेसनसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ र व्यक्तिको शारीरिक बनोट अनुसार लुगा डिजाइनिङ गरिन्छ। डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98-86-53-999।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद।
नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठको पावन अवसरमा बजारो गाविसका खेल प्रेमी युवाहरूद्वारा आयोजित दोस्रो पुरुष भलिबल प्रतियोगिता यही कार्तिक 10-11-12 गते सञ्चालन हुने भएकाले सम्पूर्ण खेलाडी तथा खेल प्रेमी महानुभावहरूलाई सादर आमन्त्रित गरिन्छ।
स्थान बागेश्वरी मावि, पजारू 5, जाजरकोट।
प्रमुख अतिथि माननीय सभासद राजीव विक्रम शाह, जाजरकोट क्षेत्र नम्बर 2।
टिम दर्ता गर्ने अन्तिम मिति 2073 कार्तिक 9 गते बेलुकी 5 बजेसम्म।
थप जानकारीका लागि
महेश अधिकारी,
जय बहादुर अधिकारी,
हेमराज अधिकारी, पदम बहादुर अधिकारी, न्याउली नारायण अधिकारी, मान बहादुर अधिकारी।
सम्पर्क नम्बर
98-436-72-274,
98-41-072-094।
प्रायोजक जाजरकोट मेडिकल हल, दशेरा 8 थलह जाजरकोट, साबित्रा अधिकारी रेग्मी, हिम शेरचन, गीता गिरी शेरचन।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। पछिल्लो समय प्रविधिको विकाससँगै मानव बेचबिखन बढ़दो क्रममा देखिएको छ। फेसबुक, मोबाइल फोन लगायतको प्रयोगले बेचबिखनका घटना बढ़िरहेको तथ्याङ्क सार्वजनिक भएका छन्। प्रविधिको विकाससँगै बढ़दो मानव बेचबिखनको जोखिम कसरी कम गर्न सकेला? सुनौ आजको नागरिक आवाज।
मेरो नाम विजय शाह हो। मोबाइलहरूबाट भयो, नेटबाट अब अन्जान मान्छेसँग एकैचोटि धेरै विश्वास गर्न चाहिँ हुँदैन। मोबाइल जुन चिजमा युज गर्नु पर्ने त्यो चिज गर्नुपर्ने हो, अनावश्यक युज गर्नु भएन।
मेरो नाम नन्दकला घिमिरे। जसले पनि सानै बच्चाले नै फोन लिएको छ होइन, त्यस्तो हुँदा हुँदै उनको लभ हुन्छ, उसै त फोन गरिरहेको छन्, उसै त फोन गरिरहेछन्। अब केटाकेटी केटाहरूले फोन गर्दा केटीहरूले गर्ने भयो, त्यस्तै लभ भएर बाहनाले बेच्छन् केटीहरू। म त भन्छु केटाकेटीलाई त मोबाइलै नदेऊ बरु राम्रो।
मेरो नाम धीर सिंह। त्यो चाहिँ अथवा फोनबाट होस् अथवा त्यो कन्ट्याक्ट गरेर होस्, फेसबुकमा होस् चाहे मेसेन्जरबाट होस्, कुनै आधारले पनि त्यो टाइम पासको लागि साथी खोज्छ अनि बिस्तारै बिस्तारै त्यसको माथि विश्वास गर्छ। त्यो मान्छेको माथि हुन्छ डिफरेन्स।
मेरो नाम गीता थापा। सही सदुपयोग गर्नु पर्यो, प्रविधि के को लागि दिएको भन्ने कुरा बुझेर सही कामको लागि, विकृति नआउने कामको लागि मात्रै प्रयोग गर्नलाई सचेतना फैलाउनु पर्यो।
मेरो विजय थापा। अब यसको लागि अब मिडियाहरूले पनि अलिकति ध्यान दिनु पर्यो, हामी सबै सचेत हुनु पर्यो होइन। टेलिभिजनहरूबाट जस्तो विज्ञापनहरू आइराखेको छ त्यसमा पनि ध्यान दिनु पर्यो होइन, दुरुपयोग गर्नु भएन।
मेरो नाम उमा शर्मा। राम्रो नराम्रो दुइटै पक्ष हुन्छ मोबाइलमा, राम्रो भन्दा नराम्रोमा धेरै विकृति आइरहेको छ यो जमानामा। श्रीमानहरू विदेश गएका छन्, पैसा कमाएर पठाएका छन्, त्यो पैसा लिएर अरूसित भाग्न सफल भएका छन् कोही महिलाहरू, कोही चाहिँ श्रीमानले पनि त्यस्तै ठगेका छन्। यो दोहोरै भएको छ, मोबाइलकै कारणबाट यस्तो भइरहेको छ कि।
मेरो नाम चक्रबहादुर चन्द। अब त्यस्तो चेलीबेटीमाथि त अब त्यस्तो अपराध त भइरहेछ, अब सरकारले पनि अब त्यस्तो केही कडा त्यस्तो गर्नेले कारवाही पनि केही गरेको छैन। अब अन्त घरको गार्जेनले पनि सम्झाउनु पर्यो।
नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभा बिहिबार काठमाडौँमा हुँदैछ। जसका लागि नेपालगंज उद्योग वाणिज्य संघबाट जाने प्रतिनिधिको टुंगो पनि लागेको छ। नेवा संघबाट अध्यक्ष नन्दलाल वैश्य र वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना प्रतिनिधि भएर जाने निश्चित भएको छ। मंगलबार बसेको नेपाल उद्योग वाणिज्य संघको कार्य समिति बैठकले वैश्य र मन्सुरीलाई प्रतिनिधि चयन गरेको हो। त्यस्तै निवर्तमान अध्यक्ष कृष्ण श्रेष्ठ र हरिशचन्द्र श्रेष्ठ पर्यवेक्षकका रूपमा विशेष साधारण सभामा सहभागी हुने पनि निर्णय भएको संघका प्रवक्ता अभय बस्नेतले जानकारी दिनुभएको छ।
तिहार नजिकै जाँदा जुवा खेल्ने क्रम बढ़ेको छ। टिकापुर, लम्की, चिसापानी लगायत कैलाली क्षेत्रमा महिना दिनदेखि जुवा भइरहेको छ। ती स्थानमा रहेका विभिन्न होटल र केही व्यक्तिका घरमा समेत जुवा खेलाउने काम भइरहेको हो। जुवा खेलाए बापत होटल संचालक र घर मालिकले रकम असुल्ने गरेको पाइएको छ। योगेश रावलले आजको नागरिक पश्चिमेलीमा लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। पश्चिम नेपालको सबैभन्दा ठूलो र पुरानो व्यापारिक नगर नेपालगंजलाई सफा शहर कसरी बनाउन सकेला? आजको नागरिक मतमा नेपालगंजकी कल्पना मल्लको विचार।
सफा सगर शहर बनाउनलाई त मेन नगरपालिकाको भूमिका हुनु पर्यो होला। अरू लिडरसिप गर्ने नेतृत्व गर्ने मानिसहरूको मेन भूमिका हुनु पर्यो होइन, आफ्नो टोल टोलको नेतृत्व नेताहरूको भूमिका हुनु पर्यो। आफ्नो टोल कसरी सुधार गर्ने, टोल सुधार गरेपछि के अरे सहर सुधार हुने भयो होइन, त्यो मेन त लिडरसिपहरूले नै भूमिका खेल्नुपर्छ होला जस्तो लाग्छ। जहाँ पाए त्यहीँ खालि फोहोर मेन त फोहोर व्यवस्थापन गर्ने, अब फोहोर लिने संकलन गर्ने एउटा गाडीको व्यवस्था भइरहेको, घर घरमा गाडी जाने होइन, फोहोरहरू टक्कै गाडीमा हालेर लिने। मान्छेहरूको घर पनि अब सानो छ, त्यो घरमा फोहोरहरू फाल्ने ठाउँ पनि छैन, जसको जग्गा खाली छ त्यसैमा लिएर फोहोर फाल्ने, त्यसैमा लिएर फोहोर जलाउने छ क्या यहाँ। त्यो नभएर फोहोरहरू लिने गाडी आइदिएको भए, फोहोरहरू गाडीमा हालेर अब टाढै कतै विसर्जन गर्ने ठाउँ भइदिएको भए राम्रो हुन्थ्यो। स्थानीयको भूमिका पनि त्यही हो, आफ्नो टोलहरूमा अब जथाभावी फोहोर नफाल्ने, त्यो फोहोरहरूलाई सङ्कलन गरेर कता विसर्जन गर्ने, कुहिने चिजहरू कुहिने चिजमा फाल्ने, प्लास्टिकहरू एक ठाउँमा सङ्कलन गर्ने, सिसाहरू एक ठाउँमा सङ्कलन गर्ने, रबरहरू जल्ने चिजहरू जलाइदिने, त्यस्तो गरे भए राम्रो हुन्थ्यो होला।
यिनै खबरसँगै कृष्ण सर एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरी सकिएको छ। विदा माग्न अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेमा बालुवाको अवैध उत्खनन रोक्न कडाई, सात ट्राक्टर नियन्त्रणमा राप्ती नदीमा रातिको समयमा उत्खनन।
दैलेखमा दुई दर्जन बाल विवाह रोकिए, प्रहरी र बाल क्लबको समन्वयमा बाल विवाह नियन्त्रणको प्रयास।
धानको मूल्य तोक्न बाँकेका किसानहरूको माग, समयमा खाद्य संस्थानले मूल्य नतोक्दा ठगिनु परेको गुनासो।
र नरहरिनाथले लेखेका 18 पुस्तक दाङमा भेटिए, मुलुकको सबैभन्दा लामो कर्णाली पुल हेर्नेको संख्या बढ्दो।
पश्चिम डायरी कृष्णसारएफएम.ओआरजीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी गोपीसँगै निशु र म प्रिया बिदा हुन्छौ। आज कार्तिक 3 गते बुधबार अक्टोबर 19 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।